असतो मासतर्गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी केही दिन अगाडि कक्षा 12 को परीक्षाफल प्रकाशित भएको छ। परीक्षाफल प्रकाशित भइसकेपछि अहिले विद्यार्थीहरू विषय र क्याम्पस छनौटको प्रक्रियामा छन्। क्याम्पस छनौट र विषय छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्? अभिभावक र क्याम्पसहरूले यो बेला कसरी सहजीकरण गर्नुपर्छ? यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आज हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ सिटिजन कलेजका प्राचार्य हरिकृष्ण अरियाल। अरियालज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धेरै धेरै धन्यवाद।
शुरूआतमा यो बेला विद्यार्थीले विषय छनौटको कतिको सकस बेहोर्नुपर्छ?
वास्तवमा भन्नुहुन्छ भने 12 क्लास पास गरिसकेपछि अथवा प्लस टू पास गरिसकेपछि विद्यार्थीहरूको जीवनमा साह्रै ठुलो एउटा कन्फ्युजनको एउटा घेरा रहन्छ नै, किनभने आजसम्म उनीहरू विद्यार्थीहरू चाहिँ प्लस टू पढ्ने बेलासम्म धेरै डाइभर्स फिल्डमा पढ्न पाइरहेका हुन्छन् र त्यसपछि गइसकेपछि जीवनलाई एउटा एकीकृत रूपमा लग्ने गरी उनीहरू मात्र फिल्ड अथवा कन्फाइन हुने गरी अगाडि बढ्नुपर्ने हुन्छ र त्यस कारणले गर्दा हाम्रा विद्यार्थीहरू छन् उनीहरूलाई हाम्रो पर्पल गाइडेन्स अनि उनीहरूलाई धेरै धेरै महत्वाकांक्षी कुराहरू र चाहिँ केही लिमिटेड कुराहरू मात्रै सुनेका हुन्छन्। जस्तो विशेष गरी गाउँघरको कुरा गर्दा डक्टर, इन्जिनियर, पाइलट र वकिलहरू भन्ने जस्तो खालको कुराहरू मात्रै भएको कारणले गर्दा विद्यार्थीहरू के राइट हो के रङ हो अथवा कुन विधामा जाने अथवा कुन कुन खालका कोर्सहरू युनिभर्सिटिजहरूले अफर गरिरहेका र कस्तो कस्तो क्षेत्रमा हाम्रो करियर अगाडि बढ्न सक्छ भन्ने विषयमा नै अवोध अथवा कम जानकार हुन्छन्। त्यसैले गर्दा विद्यार्थीहरूलाई त्यसको क्षेत्रमा गाह्रो नै हुन्छ भन्ने लाग्दछ। त्यसमा सर,
यो विषय छनौट गर्दा विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू के हुन्?
विद्यार्थीले विशेष गरी ध्यान दिनुपर्ने कुरा के हो भन्नुहुन्छ भने सबैभन्दा पहिला आफूले कुन क्षेत्र अथवा आफ्नो चाख लाग्ने अथवा रुचि लाग्ने विषय कुरो भन्ने कुरा नै सबैभन्दा पहिलो कुरा हो। यति हुँदाहुँदै पनि कहिलेकाहीँ रुचि चाहनाले मात्रै पनि विद्यार्थीहरूको जीवन करियर वाइज अथवा शैक्षिक रूपमा अगाडि बढ्न नसक्ने पनि हुने गर्छ। त्यस कारणले गर्दा चाहिँ समाजको आवश्यकता, आफ्नो अलिकति चाहना, अलिकति चाहिँ तपाईँको प्यारेन्ट्सहरूको चाहिँ अवस्था अनि आर्थिक अवस्था अनि तपाईँको आवश्यक पर्ने देशले दिन सक्ने चाहिँ जब अथवा चाहिने जागिरको अवस्था अथवा चाहिने शैक्षिक उन्नयनमा अगाडि बढेर पछि आफ्नो जीवन यापन गर्न सक्ने लेभलको पुर्याउने कुरालाई पनि विद्यार्थीहरूले हेर्नुपर्ने हुन्छ। तर विशेष गरी के कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ भने विद्यार्थीहरूले म कुन क्षेत्रमा जाँदै गर्दा सबैभन्दा अब्बल रूपमा मैले आफूले आफूलाई उपस्थित गराउन सक्छु भन्ने कुरा विद्यार्थीहरूले चाहिँ बुझ्दछन्। त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ।
कहिलेकाहीँ विद्यार्थीको क्षमता भन्दा फरक विषय छनौट हुने सम्भावना हुन्छ कि हुँदैन?
त्यो असाध्यै बढी नै हुन्छ। यस्तो कुरा किन यस्तो हुन्छ भन्नुहुन्छ भने विशेष गरी चाहिँ हाम्रो समाज भनेको समाज चाहिँ विशेष गरी राइट के हो भन्दा पनि समाजले कता कता कहिलेकाहीँ हुर्र हुर्रतिर लगिरहेको हुन्छ। जस्तो हुर्र भन्न खोलेको कस्तो कुरा हो भन्नुहुन्छ भनेदेखिलाई कुनै पनि विद्यार्थी एकाडेमिक रूपमा माथि पुग्नको लागि हामीहरूले चाहिने शैक्षिक क्रियाकलापहरू अथवा चाहिने शैक्षिक गतिविधिहरू अगाडि बढाउने अथवा भर्ना लिने हुन्छ। तर चाहिँ हाम्रा चाहिँ कहिलेकाहीँ धेरै युनिभर्सिटीहरू यस्ता युनिभर्सिटीहरू आइदिन्छन् कि तपाईँको जस्तो भोकेसनल कोर्सलाई पनि चाहिने मान्छेहरूले चाहिने यो एकाडेमिक कोर्स हो भनेर चाहिँ तपाईँहरूलाई लगाइदिइरहेका हुन्छन्। जस्तो तपाईँहरूले यसो हेर्नुभयो भने अहिले हामीहरूले चाहिँ धेरै सिटिभिटीका प्रोग्रामहरू त्यसपछि त्यहाँबाट उनीहरू चाहिँ डिप्लोमा कोर्सेसका कार्यक्रमहरू हुन्, यी कोर्सेसहरूलाई चाहिँ तपाईँको चाहिँ भोकेसनल चाहिँ कोर्सेसका कार्यक्रमहरू हुन्, यी कार्यक्रमलाई चाहिँ नि शैक्षिक कार्यक्रम भएर हाम्रा विद्यार्थीहरूलाई हाम्रा चाहिँ इन्स्टिट्युसनहरूले चाहिँ के गरिरहेका हुन्छन् भने भर्ना लिइरहेका हुन्छन् एउटा, अनि दोस्रो कुरा के हुन्छ भन्नुहुन्छ भने छिटो सर्टिफिकेट पाउने नाममा अथवा चाहिँ छिटो जागिर पाउने नाममा पनि यो भोकेसनल कोर्स लिएर विद्यार्थीहरू एकाडेमिक कोर्सेसहरू लिन नपाइरहेका हुन्छन् अथवा चाहिँ मान्छेहरू लहलहमा लागिरहेका हुन्छन्। त्यस कारणले गर्दाखेरि विद्यार्थीहरू झुक्किने धेरै ठुलो चान्सेसहरू हुन्छ। कहिलेकाहीँ हामीहरू मेन्टरहरू अथवा हाम्रा चाहिँ काउन्सिलरहरूले पनि नराम्रो खालको अथवा सही सजेसन नदिँदाखेरि पनि विद्यार्थीहरू कहिलेकाहीँ झुक्किने कुरामा प्रश्न रहँदैन सर।
विद्यार्थीको चाहना एकातिर, अभिभावकको चाहना एकातिर, यो कुराको द्वन्द हुने सम्भावना पनि उत्तिकै रहन्छ। यो बेला अभिभावकले बुझ्नुपर्ने कुराहरू के हुन्?
वास्तवमा भन्नुहुन्छ भने बाह्र पढ्दै गरेको अथवा बाह्र पास गर्दै गरेको विद्यार्थीमा धेरै ज्ञानको कमी अथवा धेरै लामो दूरदर्शिताको चाहिने क्षमता हुन्छ भन्ने मलाई लाग्छ। उनीहरूलाई चाहिँ आफूले आफूलाई के के नहुँ भन्ने एउटा चाहिँ फिलिङ्स आउनु स्वाभाविक नै हो, त्यो उमेर पनि त्यस्तै हो। तर पनि विद्यार्थीहरू सबैभन्दा बढी चञ्चल, सबैभन्दा बढी अस्थिर र सबैभन्दा बढी चाहिँ दोधारेपनमा अथवा चाहिँ भलरेबल चाहिँ मनस्थितिमा हुने टाइम भनेको बाह्र पास गरिसकेपछिको अवस्था हो। यस्तो बेलामा हाम्रो चाहिँ प्यारेन्ट्सहरू दीर्घकालीन रूपमा मेरो बच्चालाई अथवा मेरो बच्चाको भविष्य कस्तो हुनुपर्छ भनेर अत्यन्त राम्रोसँग सुझबुझका साथ बच्चालाई चाहिँ काउन्सिलिङ गर्ने, बच्चाले बच्चाको हरेक कुरामा आफूले साथ दिने र बच्चालाई जो कुरा गर्दाखेरि गजब हुन सक्छ भन्ने कुरा चाहिँ एउटा प्यारेन्ट्सहरूले बुझ्नु जरुरी छ। मुख्य कुरा के हो भन्नुहुन्छ भने एउटा बच्चालाई अथवा छोरा अथवा छोरीलाई आफ्नो बुवा आमा अथवा घरको मान्छेले भन्दा बढी अरू कसैले पनि बुझेको हुँदैन। उसले के खान रुचाउँछ, के लगाउन रुचाउँछ, के गर्न रुचाउँछ, कहाँ जान रुचाउँछ अथवा कस्तो कुराहरूमा उसको ध्यान छ भन्ने कुरा प्यारेन्ट्सहरूलाई राम्रोसँग थाहा हुन्छ सर। त्यस कारणले गर्दा प्यारेन्ट्सहरूले बच्चाको क्षमता पनि थाहा हुन्छ। बच्चाको क्षमता थाहा भएको कारणले गर्दा र बच्चाको भविष्यप्रति सबैभन्दा बढी चिन्तित प्यारेन्ट्स नै हुने भएको कारणले गर्दा प्यारेन्ट्सहरूले बच्चाको सबैभन्दा बेस्ट अथवा सबैभन्दा उत्तम कुरा के हुन सक्छ भनेर उनीहरूले बच्चासँग बसेर बच्चाको जीवनको विषयमा, बच्चाको भविष्यको विषयमा उनीहरूले सोच्नुपर्ने हुन्छ र त्यो नै गर्नु सबैभन्दा उपयुक्त हो भन्ने मलाई लाग्दछ। अनि अर्को कुरा के हो भन्नुहुन्छ भने बच्चाहरू धेरै जसो सर यो लहलहैमा भन्दा पनि उनीहरू चाहिँ नि एउटा र्युमरको पछाडि बढी लाग्ने समय नै हो, त्यो एउटा उमेर पनि हो। अनि अर्को कुरा के हो भन्नुहुन्छ भने मेरो साथीले के गर्दैछ, म के गर्नु पाए हुन्छ भने मान्छेहरू प्राय जस्तो फ्यान्टासीमा बाँच्छ। जीवन जिउनको लागि तपाईँको चाहिँ प्रयोगात्मक भन्दा एउटा चाहिँ रोमान्टिक चाहिँ एजमा बाँचेको हुँदा कुनै पनि प्यारेन्ट्सले त्यो बेलामा आफ्नो बच्चालाई राम्रोसँग सम्झाउनु पर्ने हुन्छ र आफ्नो बच्चालाई सही लाइनमा लगाउनको लागि त्यस्तै खालको चाहिँ काउन्सिलिङ, त्यस्तै खालको चाहिँ मेन्टोरिङ गर्नु जरुरी हुन्छ भन्ने मलाई लाग्छ।
मैले यहाँनिर अर्को एउटा कुरा के जोड्न चाहे भने जस्तो सामाजिक प्रतिष्ठाका हिसाबले, सँगसँगैको साथीको प्रतिस्पर्धाका हिसाबले अभिभावकले त्यो आफ्ना बालबालिकालाई चाहिँ, आफ्ना सन्तानलाई चाहिँ त्यो सन्तानको इच्छा भन्दा आफ्नो इच्छामा बढी डोर्याउने सम्भावना रहन्छ कि रहँदैन?
एकदम सरले भन्नुभएको कुरा पनि एकदमै राम्रो कुरा छ। अहिले वास्तवमा भन्नुहुन्छ भने त्यो कुरा पनि देखिन्छ। कहिलेकाहीँ हामी प्यारेन्ट्सहरू कस्तो भइदिन्छौँ भने आफ्नो जीवनमा आफूले भोग्न नसकेको, आफूले पाउन नसकेको, आफूले गर्न नसकेको कुराहरू हामीले हाम्रा छोराछोरीहरू मार्फत पूर्ति होस् भन्ने कुरा चाहन्छ। त्यो एउटा चाहिँ मान्छेको कहिलेकाहीँ त्यो हुँदो रहेछ। तर पनि कहिलेकाहीँ के भइदिन्छ भन्नुहुन्छ भनेदेखिलाई विद्यार्थीको चाहनामा विद्यार्थी कुनै पनि एउटा अभिभावकले आफ्नो छोराछोरी बिग्रोस्, खतम होस्, नराम्रो होस् भनेर कहिले पनि चाहेको हुँदैन। यो चाहिँ ग्यारेन्टी हो। आफ्नो इच्छा पूर्ति गर्नको लागि विद्यार्थीहरू अथवा छोराछोरीहरूलाई उहाँहरूले प्रयोग गर्न सक्ने कुरामा कहिलेकाहीँ कुनै एउटा चाहिँ अंश रहन सक्छ। त्यति रहँदा रहँदै पनि के कुरा हुँदैन भनेदेखिलाई आफ्नो बच्चा कहिले पनि मेरो जीवनबाट अथवा आफ्नो जीवनबाट नराम्रो कुराको चाहिँ प्राप्ति अथवा परिणाम भोग्न सकोस् भनेर कहिले पनि त्यस्तो सोचिरहेको अवस्था हुँदैन। त्यस कारणले गर्दा बुवा मम्मीको त्यो चाहनालाई पनि हामीहरूले कहिलेकाहीँ हेर्न सकिन्छ र केही प्रतिशत मान्छेहरू चाहिँ बढी यो अवस्थामा लागेको देखिन्छ। तर पछिल्लो दिनमा हेर्नुभयो भने सर कस्तो देखिन्छ भने प्यारेन्ट्सले आफ्नो बच्चालाई यो गराउँछु भनेर लाग्दा पनि चालिसहरूले नसकेको कारण नसकेका धेरै दृष्टान्तहरू छन्। जस्तो तपाईँले एउटा सानो उदाहरणको रूपमा भन्नु पर्यो भने मैले एसी पास गरेँ भनेदेखिलाई मलाई साइकल किनिदिनुपर्छ, मैले चाहिँ प्लस टू चाहिँ पास गरेँ भनेदेखिलाई तपाईँले मोटरसाइकल किनिदिनुपर्छ, मैले प्लस टू पास गरिसकेपछि मलाई यो कलेजमा भर्ना गर्नुभयो भने मात्रै म पढ्न चाहन्छु, मलाई अस्ट्रेलिया अथवा अमेरिका अथवा क्यानाडा अथवा कुनै एउटा सर्टेन कोर्सेसहरू पढाउनु भयो भने मात्र म पढ्छु भनेर अहिले त विद्यार्थी त्योहरूले उल्टो चाहिँ के गर्न थालेका छन् भने यो पहिलाको जमानाको अथवा हाम्रो पालाको कुरा भन्दा अहिले अलिकति फरक दृष्टान्तमा हामी भेट्छौँ। तर पनि चाहिँ नि यति हुँदा हुँदै पनि म के कुराबाट चाहिँ टाढा भाग्न चाहदिनँ र अस्वीकार गर्न चाहदिनँ भने कुनै कुनै क्षेत्रमा प्यारेन्ट्सहरूको चाहिँ इच्छाले पनि आफ्ना अभिभावकहरूको इच्छाले विद्यार्थीहरू चाहिँ उनीहरूको इच्छा अनुसार पढ्न बाध्य हुन्छन्। कहिले काहीँ यो कस्तो पनि हुँदो रहेछ भने सर हाम्रो विद्यार्थीहरूले एउटा कुरा चाहिरहेको हुन्छ, प्यारेन्ट्सहरूसँग त्यसको लागि आवश्यक पर्ने रिसोर्सेसहरू पनि नहुन्छ। कहिलेकाहीँ छोरी एकदम तातो छ, छोरा एकदमै तातो छ, छोरा एमबिबिएस पढ्न चाहन्छ अथवा एरोनोटिकल इन्जिनियर बन्न चाहन्छ अथवा चार्टर्ड अकाउन्टेन्ट बन्न चाहन्छ, स्कलरसिपमा नाम निकाल्न सकेन, निकाल्न सक्यो भने त ठिकै छ, यदि नाम निकाल्न सकेन भने मेरो सम्पत्तिले पनि पुग्दैन, मैले केही पनि गर्न सक्दैन भने एउटा चाहिँ अभावले कहिलेकाहीँ प्यारेन्ट्सहरूलाई दबाब पनि दिँदैछ। त्यस कारणले गर्दाखेरि कुनै कुनै केसमा जेनुइनली पनि त्यो इच्छा भन्दा पनि कहिले काहीँ कस्तो हुन्छ भने इन्टेन्सनले पनि बच्चाहरू प्यारेन्ट्सको प्रभावमा पर्न सक्दछ भने कहिले काहीँ सिचुएसनले प्यारेन्ट्सको सिचुएसनको कारणले गर्दाखेरि पनि त्यो हुन सक्दछ। र पछिल्लो दिनको कुरा हेर्नुभयो भने त आजको दिनमा हेर्नुभयो भने धेरैजसो विद्यार्थीहरू अथवा धेरैजसो बच्चाहरूले जे कुराहरू चाहना गरिरहेका हुन्छन् त्यही चाहना अनुसारै अभिभावकहरूले आफ्नो तपाईँको छाक काटेर हुन्छ अथवा उहाँको इच्छा आकाङ्क्षा चाहनाहरू चाहिने लाइक तिलाञ्जली दिएर पनि बच्चाहरूकै चाहिँ कुरामा लाग्नु भएको छ। र यति भन्दा पनि मैले के भने भने जसो गर्दाखेरि पनि कुनै कुनै क्षेत्रमा केही केही प्रतिशतमा र एउटा चाहिँ सहरी भागमा छोडेर अहिले गाउँको मान्छेहरूको परिवेशमा कुरा गर्नुहुन्छ भने धेरै जसो मानिसहरू बच्चा बच्चीको इच्छा अनुसार नै अहिले चाहिँ क्लासहरू अथवा उनीहरूको कोर्सेसहरू लिइरहेका छन् भन्ने कुरा मलाई लाग्छ।
सुन्दाखेरि अलिकति तितो सुनिएला, तपाईँहरू निजी कलेज सञ्चालकहरूलाई एक प्रकारको आरोप के लाग्ने गरेको छ भने त्यो विज्ञापनको तडक भडक अलि बढी गरेर विद्यार्थीको मानसिकता पनि परिवर्तन गरिदिनुहुन्छ भन्ने आरोप तपाईँहरूमाथि छ, यसमा कतिको सत्यता छ?
तपाईँले असाध्यै मिठो कुरा गर्नुभयो। यो यसमा चाहिँ दुईटा कुरा हामीले बुझ्नुपर्ने के हो भने विज्ञापन भनेकै कस्तो हो भन्नुहुन्छ भने तपाईँले आफूसँग भएको कुरालाई राम्रोसँग प्रस्तुत गरेर त्यसबाट मान्छेलाई लोभ्याउनको लागि गरिने सार्वजनिक आह्वान नै विज्ञापन। यति हुँदाहुँदै पनि विज्ञापनको आधारमा मात्रै कोही विद्यार्थीहरू चाहिँ भर्ना हुन्छन् अथवा कोही विद्यार्थीहरू लोभिन्छन् भने त्यो चाहिँ विद्यार्थीहरूको हाम्रो समाजको चेतनामा अलिकति कमी छ। यसको मिनिङ यो होइन कि हामीले चाहिँ गरेको विज्ञापनहरू राम्रा छन् अथवा चाहिँ हामीले चाहिँ हामीले नभएको कुराहरूलाई प्रस्तुत गरिरहेका छैनौँ, होइन, भएको कुरालाई पनि तपाईँको समाजको आँखाबाट अथवा विद्यार्थीहरूको जीवनको आँखाबाट अभिभावकको सपनाको आँखाबाट र तपाईँको जीवनमा आफूलाई चाहिने कुराहरू त्यो कलेजसँग अथवा त्यो चाहिँ विद्यालयसँग छैन भनेर राम्रोसँग आफूले हेर्न सक्ने क्षमता पनि कुनै पनि अभिभावक कुनै पनि विद्यार्थीले राख्नु पर्दछ भन्ने मलाई लाग्दछ। हामीले जुन खालको जस्तो निजी कलेजहरूमा पनि तपाईँले यो भन्न खोजेको कस्तो हुन सक्छ भन्नुहुन्छ भने अहिले निजी कलेजको नाममा जसरी चाहिँ बाहिरबाट एफिलिएसन दिएर आएर तपाईँको अनलिमिटेड कोटाहरूमा अनि लाखौँ लाख रुपियाँ पैसा विद्यार्थीहरूबाट उठाएर उनीहरूको एकाडेमिक डिग्री पनि चाहिँ तपाईँको नाङ्लोमा बाँडे जस्तो गरेर चाहिँ बाँडिरहेका कलेजहरूप्रति इङ्गित गर्नुभएको हो कि भन्ने पनि मलाई लाग्दछ। र चाहिँ हाम्रो नेपाली युनिभर्सिटिजहरूबाट सञ्चालित चाहिँ कलेजहरूमा तपाईँले त्यो लेभलको चाहिँ विज्ञापन त्यो लेभलको तडक भडक पनि तपाईँले पाउनुहुन्छ जस्तो मलाई लाग्दैन। यदि कोही कतै देखिन्छन् भने त्यो पनि कस्तो हुन सक्छ भन्नुहुन्छ भनेदेखिलाई त्यो एउटा दुइटा मात्रै चाहिँ अपवादको रूपमा आउन सक्छ। तर तपाईँलाई उसमा हेर्नु हो भने जस्तो विदेशी सम्बोधन प्राप्त चाहिँ कलेजहरूले असाध्यै ठुलो मात्रामा चाहिँ रकमहरू खर्च गरेका अत्यन्तै ठुलो मात्रामा तपाईँको चाहिँ स्पोन्सरसिप अथवा प्रायोजनहरू गरेका त्यो चाहिँ देख्न चाहिँ सकिन्छ। मलाई लाग्दैन कि धेरै जसो कलेजहरू राम्रो कलेजहरू तपाईँले यसो सुन्नुभयो भनेदेखिलाई तपाईँले शङ्करदेवको चाहिँ जस्तो शङ्करदेव कलेज पनि एउटा चाहिँ प्राइभेट चाहिने रूपमा ऊ चलाइरहेको छ, बिबिए चलाइरहेको छ, तपाईँको चाहिँ
त्यसै गरेर चाहिँ तपाईँले एनसिसको हेर्नुभयो भने पनि प्राइभेट रूपमा चाहिँ उसले चलाइरहेको छ। तपाईँको उसलाई हेर्नुभयो भनेदेखिलाई आइओईको चाहिँ इन्जिनियरिङ कलेजहरू चाहिँ हेर्नुभयो भने पनि तपाईँको चाहिँ के छ भन्नुहुन्छ भने प्राइभेट रूपमा चाहिँ उनीहरूले सब्जेक्टहरू चलाइरहेका छन्, कोर्सेसहरू चलाइरहेका छन्, अफर गरिरहेका छन्। त्यहाँ त विज्ञापन देखिँदैन हेर्नु। जस्तो तपाईँले यसो हेर्नुभयो भने पोखरा युनिभर्सिटीको कुरा गर्नुभयो भनेदेखिलाई यस कलेजको तपाईँले धेरै कम नै विज्ञापन सुन्नुहुन्छ, एफेक्ट अलिअलि आइरहेको छ। यस कारणले गर्दा मलाई के लाग्दैन भन्नुहुन्छ भनेदेखिलाई सबै कलेजहरूले एउटा नक्कली चाहिँ आवरण दिएर चाहिँ विद्यार्थीहरू भर्ना गर्न खोजिरहेका छन् भन्ने कुरा चाहिँ होइन। तर एउटा कुरा चाहिँ म के कुरा भन्न चाहन्छु भने साँच्चै भन्नुहुन्छ भने आजको मान्छेहरू भित्तामा होइन लेपरमा विश्वास गर्छ। मान्छेहरू यो विज्ञापनमा तडक भडकमा अब मान्छेहरू चाहिँ ग्लामरमा बढी चाहिँ इच्छा आकाङ्क्षा गर्ने भएको कारणले गर्दा तपाईँको चाहिँ विज्ञापनको कन्टेन्ट चाहिँ कहिले काहीँ त्यस्तो बनाएको हुन चाहिँ सक्छ। तर त्यस्तो मलाई लाग्दैन। अहिले तपाईँले यसो हेर्नुभयो भने टेलिभिजनमा एउटा पनि तपाईँको विज्ञापन देखिँदैन। तपाईँको अहिले तपाईँ अलिअलि विज्ञापन हेर्नुभयो भने युट्युब र चाहिँ तपाईँको चाहिँ डिजिटल मिडियामा मात्र अलिअलि देख्न सकिन्छ। मलाई लाग्दैन कि तपाईँले भनेको कुरामा असत्य नै हो भनेर मैले यसलाई प्रमाणित गर्न चाहन्न, बहस गर्न पनि चाहँदैन। तर म के कुरामा चाहिँ एक्लै हुन चाहँदैन भने सबै प्राइभेट कलेजेसहरूलाई नराख्दा पनि चाहिँ पाप लाग्दैन कि जस्तो मलाई लाग्छ।
विद्यार्थीलाई विषय छनौटसँगै कलेज छनौटको पनि त्यही प्रकारको सकस रहन्छ। कलेज छनौट गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हो?
कुनै पनि विद्यार्थीले एउटा कलेज छनौट गर्दै गर्दा सबैभन्दा पहिला कलेजको रेटिङ हेर्नुपर्ने, समाजले कलेजलाई दिएको भ्यालु हेर्नुपर्ने सबैभन्दा पहिलो कुरा। दोस्रो कुरा भनेको त्यहाँ भएको इन्फ्रास्ट्रक्चर, फिजिकल इन्फ्रास्ट्रक्चर। तपाईँको चाहिँ कस्तो हुन्छ भने कमसेकम एउटा विद्यार्थी कलेजमा गइसकेपछि एउटा जीवनको स्वर्ण चाहिँ गइसकेपछि उसले चाहिँ स्वच्छ रूपमा अरू केही नभए पनि अक्सिजन लिन पाउनुपर्ने हुन्छ। एउटा चाहिँ तपाईँको इन्फ्रास्ट्रक्चर हेर्नुपर्ने हुन्छ। त्यो इन्फ्रास्ट्रक्चरभित्र तपाईँको इक्विपमेन्ट्सहरू के छन्, तपाईँको चाहिने बेन्चहरू कस्तो छन्, तपाईँको बस्ने कोठा कस्तो छ, लाइब्रेरी कस्तो छ, तपाईँको वासरुम कस्तो छ, तपाईँको विशेष गरी खाने ठाउँ कस्तो छ, खेल्ने ठाउँ कस्तो छ, यी सम्पूर्ण कुराहरू हेर्नुपर्ने हुन्छ। ठुलो बिल्डिङ, तपाईँको चाहिँ ठुलो बिल्डिङको मैले कुरा गरिरहेको छु होइन, जो चाहिँ उनीहरूले चाहिँ एउटा स्पेसियस इन्भाइरोमेन्ट हेर्नुपर्ने हुन्छ। अनि त्यसपछि गइसकेपछि त्यो कलेजले कस्तो खालको रिजल्ट, उसको युनिभर्सिटीमा अथवा उसले उत्पादन गरेका विद्यार्थीहरूको रिजल्ट कस्तो छ, वास्तवमा राम्रो छ कि छैन भन्ने कुरा आखिरमा चाहिँ नि कुनै एउटा विद्यार्थीले कलेजमा भर्ना गरिसकेपछि अन्तिममा पाउने भनेको सर्टिफिकेट। त्यो सर्टिफिकेटको दायरा कस्तो छ र सर्टिफिकेट पाउने विद्यार्थीहरूको प्रतिशत कस्तो छ र त्यसमध्येमा पनि सबैभन्दा राम्रो ल्याउने विद्यार्थीहरू कति छ त्यो हेर्नुपर्ने हुन्छ। त्यसपछि त्यहाँको चाहिने प्रोफेसनल्सहरू, त्यहाँको कर्मचारीहरू कस्तो छन्, तपाईँको वेलकम एक्सटेन्डिसन हुन्छ, अनि त्यहाँको चाहिँ टिचर्सहरू। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त्यहाँको टिचर्सहरू, वास्तवमा तपाईँको चाहिने फ्याकल्टी मेम्बर्सहरू भनेको क्लासमा डे टु डे लाइफसँग चाहिने जोडिएर विद्यार्थीको जीवनसँग विद्यार्थीको सोचलाई रूपान्तरण गर्ने मान्छेहरू भनेको त्यहाँको टिचर्सहरू। र त्यो टिचर्सहरूको लेभल कस्तो छ, कतिको चाहिने फ्रेन्डली छन्, कतिको चाहिने नलेजेबल छन्, त्यो कुरालाई हेर्नुपर्ने हुन्छ। अनि अर्को कुरा छ, अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्नुहुन्छ भनेदेखिलाई त्यहाँ चाहिने विद्यार्थीले चाहिँ आफूले दोस्रो घरको रूपमा आफ्नो कलेजलाई लिन सक्छ कि सक्दैन, एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू हुन्छ कि हुँदैन, र त्यो गराउनको लागि चाहिँ कलेजले कति चाहिँ फ्याकल्टी डेभलपमेन्टमा स्टुडेन्टको होलिस्टिक डेभलपमेन्टमा कस्तो खालको अथवा कति रकम चाहिँ इन्भेस्टमेन्ट गरेको छ, त्यसको आधारमा विद्यार्थीहरूले चाहिँ कलेजहरू चाहिँ सिलेक्सन गर्नुपर्ने हुन्छ। एकैदिनमा यो कुरा थाहा हुँदैन, तर एउटा सोचबोझ भएको विद्यार्थी त्यहाँ पुग्यो भने उसले राम्रोसँग सोध्न सक्दछ, उसले राम्रोसँग बुझ्न सक्दछ, अनि त्यहाँबाट पास आउट भएका विद्यार्थीहरूले कहाँ के गरिरहेका छन् र त्यसको अल्मुडाई कस्तो छ, यो सबै कुराहरूको कारणबाट एउटा विद्यार्थीहरूले के गर्न सक्छ भने कलेजलाई आफ्नै लेभलमा रेटिङ गर्न सक्छ। अरू युनिभर्सिटीले दिएको अथवा अरू चाहिने सरकारी निकायहरूले तथा आइएसयू चाहिने गुणस्तरवाला कम्पनीहरूले दिएको चाहिने ऱ्याङ्किङ मात्रै अथवा रेटिङ मात्रै रेटिङ होइन, विद्यार्थीले म यतिको कलेजमा पढ्दाखेरि मलाई गजब हुन्छ भन्ने कुरा उसले चाहिँ फिल गर्नुपर्छ। त्यो गजब हुने कुराहरू भनेको मैले जुन कुराहरू माथि उल्लेख गरेँ, विशेष गरी छुट्ने नहुने कुरा, उसलाई मन पर्ने खालको चाहिँ कोर्स छ कि छैन, इन्फ्रास्ट्रक्चर छ कि छैन, फ्याकल्टीहरू छ कि छैन, इक्विप लाइब्रेरीहरू छ कि छैन, त्यहाँ पढाउने टिचर्सहरू अथवा त्यहाँ फ्याकल्टीहरू प्रोफेसनल छन् कि छैनन्, तपाईँको चाहिने को करिकुलर एक्टिभिटिज र एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा कतिको काम गर्दछ, त्यसको रिजल्ट, युनिभर्सिटीको रिजल्ट, अनि त्यसपछि त्यहाँबाट पास आउट भएका विद्यार्थीहरूको चाहिँ नि अवस्था, आर दे अनेस्टली इक्विप विथ जब अर दे पिपल आर जस्ट किलिङ देयर टाइम भन्ने कुरामा चाहिँ त्यो कुराहरू चाहिँ विद्यार्थीहरूले हेर्नुपर्ने हुन्छ। यति हेरिसकेपछि विद्यार्थीले त्यो विषयमा अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ।
वर्षेनी हजारौं विद्यार्थीहरू बाहिर गइरहेका छन्, अझ प्लस टू पास गरिसकेपछि विद्यार्थीको चाहना, धेरै जसो विद्यार्थीको चाहना चाहिँ बाहिर जाने भन्ने हुन्छ। यसरी हजारौं विद्यार्थी बाहिर गइरहँदा तपाईँहरूले दिइरहेको शिक्षाप्रति अविश्वास भएर त होइन कतै?
तपाईँले साह्रै नै राम्रो क्वेसन गर्नुभयो। यो चाहिँ हामीले दिएको भन्दा पनि हामीले नदिन सकेको कुरा एउटा रहेछ भन्ने कुरा देखिन्छ। हामीले दिन नसकेको कुरा के रहेछ भन्नुहुन्छ भने, हामीले विद्यार्थीले पढ्दै नपढिकन विद्यार्थीले चाहिने एक एक हप्तामा चाहिँ तपाईँको तिन दिन मात्रै कलेज आएर चाहिँ चार वर्षमा चाहिँ सर्टिफिकेट दिन हामी नसक्ने अवस्था। यहाँ पढ्यो भनेदेखिलाई तपाईँले विद्यार्थीले साँच्चै मेहनत नै गर्नुपर्ने। यहाँ बस्यो भने हाम्रो अझ चाहिँ तपाईँको चाहिँ धेरै जस्तो युनिभर्सिटीहरूको चाहिँ तपाईँले यसो हेर्नुभयो भने काठमाडौँ युनिभर्सिटीको, पोखरा युनिभर्सिटीको, त्रिभुवन युनिभर्सिटीको तपाईँले चाहिँ रुल्स हेर्नुभयो भनेदेखिलाई 80% चाहिँ एटेन्डेन्स भएन भनेदेखिलाई विद्यार्थीहरूले चाहिँ एन्ट्री नट क्वालिफाइड भनेर चाहिँ तपाईँको के गर्छ भने इक्जाममा सामेल नै हुन दिँदैन। हाम्रोमा यहाँ चाहिँ सत्य भन्नुहुन्छ भने पढ्नु नै पर्छ। हाम्रो युनिभर्सिटी अन्तर्गत रहेका हाम्रो नेपाल सरकारले चाहिने बाँडेका युनिभर्सिटीहरूले अथवा चाहिने खोलेका सम्बन्धन प्राप्त युनिभर्सिटीहरू जस्तो छ नि, ती युनिभर्सिटीमा पढ्ने विद्यार्थीले साँच्चै पढ्नु नै पर्ने। तपाईँले भन्नुहोस्, तपाईँले साँच्चै भन्नुहुन्छ भने यो म तपाईँलाई नै म प्रति प्रश्न के गर्न चाहन्छु भने, एउटा मान्छे कुनै मान्छे अस्ट्रेलियामा गएर, तपाईँको कुनै मान्छे एउटा न्युजिल्यान्डमा गएर अथवा तपाईँको क्यानाडामा गएर आएको मान्छे कामै मात्र गरेर आएको हुन्छ अथवा चाहिँ नि ऊ पढ्न भनेर गएको मान्छे उल्टो पैसा लिएर आएको हुन्छ, त्यो मान्छेको हातमा सर्टिफिकेट हुँदै गर्दा त्यो मान्छेले नेपालमा आएर एउटा कोर्स तपाईँलाई अफर गर्नुभएर पढा भन्नु भने पढाउन सक्छ त? अनि साँच्चै त्यो मान्छेले जे बनाउन भनेर गएको हो त्यो मान्छे त्यो गर्न सक्छ त? नेपालीहरू चाहिँ हामीले पढाएको कुरामा अविश्वास भएर अथवा हाम्रो चाहिने शिक्षा प्रणालीमा अविश्वास भएर गएको होइन। विद्यार्थीहरू के कुरामा गएको भन्नुहुन्छ भने, बाह्र पास गरिसकेपछि मान्छेहरू, मैले सुरुमै भनिसके, मान्छेहरू फेन्टासीमा भएको र सोसाइटीको एउटा र्युमर पनि छ। यहाँबाट जानु बित्तिकै, अस्ट्रेलियामा जाने बित्तिकै उसले राम्रो फोटो खिच्न पाउँछ हेर्नु, अनि त्यसपछि यहाँका चाहिँ बुवा मम्मीलाई पनि के हुन्छ भने छोराछोरी गए भने चाहिँ आनन्द हेर्नु, सोसाइटीमा एउटा फ्यानको रूपमा चाहिँ बस्नुहुन्छ। उहाँले यहाँनिर चाहिँ 4 लाख रुपियाँ 5 लाख रुपियाँ तिर्न सक्नुहुन्न, तर चाहिँ उहाँले 15 लाख रुपियाँ तिर्न सक्नुभयो भनेदेखिलाई विद्यार्थीहरूलाई के पठाउन सक्नुभयो भने उहाँले दुई तिनवटा कुराहरूको मुक्ति पाउनुहुन्छ। एउटा जिन्दगीभरि बच्चालाई हेर्नु परेन, बिहा गरिदिनु परेन, अनि के गर्छ चाहिँ के गरिरहेछ भनेर चाहिँ आफ्नो कानले छुन्नु परेन, राम्रो तस्विर फोटाहरूमा हेरे मात्रै भयो भन्ने गरी हाम्रो समाजको पनि यो दृष्टिकोण आएको छ। स्कलरसिपमा गएको र पेड विद्यार्थीहरूले मात्रै राम्रोसँग पढिरहेको छ, नत्र भने विद्यार्थीहरू यहाँबाट चाहिँ पढ्न नै गएको छैन भन्दा अलि अत्यालति होला। तर धेरै जस्तो विद्यार्थीहरू जो चाहिँ अस्ट्रेलिया, अमेरिका, अस्ट्रेलिया अमेरिकाको कुरा थियो, क्यानाडा अथवा चाहिँ बाहिर गएको छ, त्यो विद्यार्थीहरू एकाडेमिक एक्सलेन्सीको लागि भन्दा पनि उसले चाहिँ जब अपर्च्युनिटीको लागि चाहिँ बाहिर गएको भन्ने म चाहिँ बुझ्दछु।
भन्न खोज्या चाहिँ सबै विद्यार्थी बाहिर जानेहरू पढ्नकै निम्ति चाहिँ जाँदैनन् भन्न खोज्नु भयो?
मैले स्पष्ट शब्दमा के भन्छु भने, स्पष्टसँग यो बुझ्न भाउ, यो प्यारेन्ट्सहरूले पनि बुझ्नु जरुरी छ कि तपाईँको बच्चा यदि तपाईँले 40 लाख रुपियाँ पढ्ने कोर्स 10 लाख रुपियाँ दिएर चाहिँ विद्यार्थीलाई 15 लाख रुपियाँ दिएर पठाउनुहुन्छ, उसले 25 लाख रुपियाँ कमाउनु छ, अनि सातामा 28 घन्टा 30 घन्टा 32 घन्टा उसले काम गर्नु छ, अब भन्नुहोस् उसले कतिखेर पढ्न जान पाउँछ? उसले पढ्दै जान पाउँदैन। कुनै पनि विद्यार्थी जस्तो स्कलरसिपमा गएकाहरू हुन्छन्, जस्तो चाहिँ तपाईँको गभर्मेन्ट फन्डेड स्कलरसिपहरू हुन्छ, युनिभर्सिटीले फन्डेड गरेको चाहिँ स्कलरसिपहरू हुन्छ, ती स्कलरसिपमा गएर चाहिँ विद्यार्थीहरू पढेको छ भने ती विद्यार्थीहरूले राम्रोसँग पढिरहेको छ, एकाडेमिक एक्सलेन्स लिएको छ, त्यसमा कुनै दुविधा छैन। जस्तो पिएचडी गर्न गएको विद्यार्थीले पढेको छैन आफ्नो सेन्सो, जस्तो मास्टर्स गर्न जो विद्यार्थीले पढेको छैन मैले भनिरहेको छैन, तर तपाईँको ब्याचलर पढ्ने भन्ने नाममा जो विद्यार्थीहरू गइरहेको छ त्यो विद्यार्थीले अनेस्टली स्पिकिङ पढ्न चाहिँ पढिरहेको होला, तर पढ्नको लागि पढिरहेको छ, उसले एकाडेमिक डिग्री हातमा चाहिँ लिएर आइरहेको छ, तर त्यो एउटा चाहिँ नलेजको चाहिँ जुन एउटा सेन्टिमेन्ट हुन्छ, जो नलेजको एउटा ग्राभिटी हुन्छ, त्यो ग्राफ गर्न चाहिँ नसकिरहेको कुरामा कुनै सुविधा छैन।
बाहिर गइरहेका विद्यार्थीलाई रोक्ने कसरी?
यो चाहिँ तपाईँको चाहिँ राज्यको पोलिसी अन्तर्गतको कुरा। बाहिर गएको विद्यार्थीलाई रोक्ने भनेको सबैभन्दा पहिला चाहिँ बाहिर कतिजना विद्यार्थी पठाउने, हामीले कस्तो मेन पावर चाहिँ जस्तो चाहिँ पढाइरहेको छ एउटा चाहिँ जस्तो कुनै एउटा सब्जेक्टमा स्पोर्ट्सका स्पोर्ट्स एन्ड साइन्स माउन्टेनियरिङ भनेर पढाइरहेको छ, त्यसको लागि चाहिँ एडमिसन लिइरहेको छ विद्यार्थीले, अनि त्यो विद्यार्थीले हामीले पठाइरहेको छौँ र त्यसको स्कोप नेपालमा के हुने, भोलि फर्केर आउँदा नेपालमा त्यसको विषयमा के गर्न सकिन्छ भन्ने राज्यले चाहिँ एउटा चाहिँ पोलिसी बनाउनु पर्छ। विषयमा पढ्न पठाउने, कुन विषयमा पढ्न नपठाउने, हामीले कति जनशक्तिहरू चाहिँ नेपालमा चाहिने हो, कति चाहिँ जनशक्तिहरू नेपालबाट बाहिर पठाउनु पर्ने हो भन्ने कुराको पनि यो चाहिँ सरकारले राम्रोसँग हेर्नुपर्छ। यसमा मेरो एउटा मात्रै कुरा के छ भन्नु छ भने सर, यो ग्लोबल मार्केटमा सरकारले रोक्ने र नरोक्ने भन्दा पनि अभिभावकहरू कति सचेत हुने र नहुने भन्ने कुरा महत्वपूर्ण कुरा हो।
समय उपलब्ध गराइदिनु भयो, समय र सम्वादका निम्ति रेडियो नेपाललाई कार्यक्रम शैक्षिक बहसका तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
मलाई यो समय र यो मौका दिनुभयो र मेरो विचारहरू राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल र मित्र टेकराज अवस्थीजीलाई धेरै धेरै धन्यवाद र टेक्निकलमा काम गर्ने साथीहरू सहरूपमा पनि मेरो नमन।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो सिटिजन कलेजका प्राचार्य हरिकृष्ण अरियाल। आजलाई कार्यक्रम शैक्षिक बस यति। यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतोमा सदेगमाए।